حدیث ہے جوانوں کے لیے احسان کیا ہے, جوان طرح متوجہ ہوں. پیغمبر اکرم صلی اللہ علیہ وسلم ارشاد فرما رہی ہیں کہ قیامت کے دن کوئی شخص اس وقت تک قدم آگے نہیں بڑھا سکتا جب تک دو چیزوں کے بارے میں اس سے سوال نہ ہو. محشر کے دن انسانوں کو روک لیا جائے گا اور روکنے کے بعد اسے دو چیزوں کا سوال ہوگا. کون سی دو چیزیں ہیں؟ عمر ہی فیما افنا, اس کی عمر کے بارے میں کہ اس نے اپنی عمر کو کہاں خرچ کیا, کہاں فنا کیا. اور دوسرا سوال ہوگا وفی شماد وعن شماد فیما ابلا, کہ اپنی جوانی کو تم نے کہاں خرچ کیا. یہ دو سوال قیامت کے دنوں میں جانے گا. اب دیکھیں یہ عمر کے مختلف حصے ہیں, انسانی عمر کے انسانی زندگی کے مختلف حصے ہیں. بچپنا ہے, لڑکپن ہے, نوجوانی ہے, جوانی ہے, ادھیڑ پن ہے, اور اس کے بعد بڑھاپا ہے. تو جوانی اس زندگی کے اس عمر کے ضمن میں موجود ہے. لیکن عجیب بات ہے سمجھ میں آیا کہ دیکھو جوانی اس پوری عمر کا کیا ہے, عروج ہے اور کمال ہے. جب ایک جوان اپنی جوانی پر پہنچتا ہے تو اس کے دیوائے بدن آزائے بدن توانائی کے لحاظ سے اپنے کمال کو پہنچے ہوئے ہوتے ہیں. یعنی انسان بچپنے سے لے کر اس کا گراف یوں اوپر جا رہا ہوتا ہے, ٹھیک ہے, جو بالکل ٹاپ ہوتا ہے بدن کے لحاظ سے انسان کا وہ یہ ہوتا ہے. اور اس کے بعد جوانی کے بعد انسان دوبارہ سے گراف نیچے آنا شروع ہو جاتا ہے. لیکن لہذا جو یہ ٹاپ کا مقام ہے اسے جوانی کہا گیا ہے. عزیزوں اسی کے بارے میں خدا خصوصی طور پر ان سے سوال کرے گا, وہ شباب ہی فی معاملہ, کہ تم نے اپنی جوانی کو کہاں صرف کیا ہے. ویسے تو پہلی بات یہ کہ یہ عمر فانی ہے. حدیث بتا رہی ہے وہ عمر ہی فیما فنا, کہ تم نے اپنی عمر کو کہاں فانی کیا, فنا ہو جانے والی. آپ کا ہر لمحہ جو گزر رہا ہے وہ آپ کی پچھلی عمر کو فانی کر رہا ہے, نابود کر رہا ہے. آپ ہم سمجھتے ہیں کہ ہم بڑے ہو گئے لیکن ہم اپنے آپ کو موت سے نزدیک کر رہے ہو. مولا علی علیہ السلام ارشاد فرماتے ہیں انسان کی ہر سانس ایک قدم ہے جو اسے اس کی موت سے نزدیک کر رہی ہے. اللہ بس جوانوں دیکھیں قیامت کے دن جوانی کے بارے میں سوال ہوا. اور میں عرض کروں کہ انسان زندگی کا گولڈن ترین پیریڈ, سنہرا ترین پیریڈ بھی جوانی. اگر انسان اس جوانی سے بھرپور استفادہ کرے تو یاد رکھیے گا انسان کی عاقبت بھی بن جاتی ہے, انسان کا بڑھاپا بھی محفوظ ہو جاتا ہے. لیکن اگر انسان اس جوانی کو ضائع کر دے, اس جوانی کو اپنی کھیل کود میں بلا دے, اس جوانی میں اپنی صلاحیتوں میں اضافہ نہ کرے, اپنی تربیت نہ کرے, اپنا تزکیہ نہ کرے, اپنے آپ کو خدمت کے لیے آمادہ نہ کرے, وہ کیا کیا اس نے اپنی جوانی کو گنوا دیا, ضائع کر رہا ہے اس نوجوان. افسوس ہوتا ہے دیکھ کر کیا نوجوان سارا دن ٹی وی کے سامنے بیٹھے ہیں, چینل میں چینل بدلے جا رہے ہیں, چینل سے جان چھٹی, انٹرنیٹ اور فیس بک ایک مصیبت بن گیا, اس میں اتنا بدل گیا. اچھا جی اس سے جان چھوٹی تو پھر موبائل جان نہیں چھوڑتا, सारी तसव्वुराती चीजें, मजाजी चीजों में आप जो एक हकीकत रखते हैं, आप जो एक हकीकत की तरफ सफर करना चाहते हैं, किस तरह से कि मजाजी चीजें और झूठी चीजें आप जवानों की राह में हारी हो चुकी हैं, रुकावट बन गई हैं। तो हमने फिर सोचा एक दिन के लिए मोबाइल बंद हो जाए तो क्या जवानों की आधी जिंदगी खत्म हो गई। वो टीवी में दिखा रहे थे कि जनाब एक दिन मोबाइल बंद हो गया, जवान आप क्या कर रहे हैं? तो जनाब हम फेसबुक पे बैठ गए, इंटरनेट पे बैठ गए, टाइम जरूर जाया करना है, जवानी को गलत राह में जरूर खर्च करना है। ऐसे सुनो जवान वो हस्ती होता है, जवानी का पीरियड वो पीरियड होता है जिसमें इंसान अपने आप को बेहतर तरीके से अल्लाह से नजदीक कर सकता हो। अगर कुर्बे इलाही चाहते हो, सबसे बेहतरीन टाइम कुर्बे इलाही का ऐन नौजवानी और जवानी के अंदर है। जवान का दिल पाक होता है, रवायात के अंदर मौजूद है, जवान का दिल पाक होता है। अल्लाह ने अभी आलाइशों ने जगह नहीं पकड़ी हुई, अभी फासिद चीजों ने इस दिल में घर नहीं किया होगा, पाक दिल है। अगर कोई बुराई आती है तो जल्दी से निकल भी जाती है, नसीहत का असर कबूल करता है जवान। जबकि बुढ़ापे में इंसान नसीहत का असर उतनी आसानी से कबूल नहीं करता। रसूल गिरामी सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि देखो मैंने अपनी तहरीक का जब आगाज किया उस कठिन तरीन माहौल में और मुश्किल तरीन हालात में बूढ़ों ने मेरी मुखालफत की, जवानों ने मेरा साथ दिया। हो जाए ना जवानों, बूढ़ों ने मेरी मुखालफत की और जवानों ने मेरा साथ दिया। अल्लाह उसी तरह से इमाम बाकर अलैहिस्सलाम ने एक शख्स आया किसी मंतके से तबलीग करके, यहां मौलाना बड़ी मुश्किल है, बड़े मसाइल हैं, क्या करें? वहां पे लोग मानने के लिए तैयार नहीं होते, नसीहत कबूल करने के लिए तैयार नहीं होते, हिदायत नहीं चाहते। क्या करूं? काम करना चाहता हूं, तबलीग करना चाहता हूं, हिदायत देना चाहता हूं, क्या करूं? वहां पर इमाम ने इरशाद फरमाया अलैक बिल अहदास फइन्नहुम असरउ इलल खैर। देखो जवानों को थाम लो, जवानों को अपने गिर्द जमा करो। याद रखना कि जवान तेजी से नेकी की तरफ राग़िब होते हैं, जवान तेजी से नेकी की तरफ राग़िब होते हैं, बूढ़ों के मुकाबले में जवानी बड़ी इंपॉर्टेंट है। आप देखिए मेरे मौनी अली इब्न अबी तालिब अलैहि सलाम का साथ دین ابراہیم کے تھے, ایسے نہیں تھا کہ نعوذ باللہ کسی اور مذہب اور کسی اور آئین سے تعلق رکھتے, نہیں, یہی آئین ابراہیم تھا. جتنے مت آئے جتنے ادیان آئے اس پہ توحید نبوت اور معاد یعنی قیامت تین بنیادی اصول رہے ہیں, اصول سب کے ایک ہی ہیں. مذاہب یا ادیان الگ الگ نبی نے کہا ہے, لہذا علی بن ابی طالب اس نوجوانی کے عالم میں اذان گرامی رسول کے دفاع کے لیے آمادہ ہوا. جوان کیا آج کے زمانے میں آج ہمیں ان نوجوانوں کی ضرورت نہیں ہے جو ملت کے دفاع کے لیے اپنے آپ کو آمادہ کرے؟ جس وقت میں ملت جعفریہ کو چیلنج کیا جا رہا ہو جوانوں کو میدان میں آنا چاہیے, کیبل چھوڑو, ٹی وی کے سامنے چینل بدلنا چھوڑو, اکبر موبائل کام سے لگائے رکھو, فضول پیکجز کے ذریعے سے رات رات بھر نوجوانوں کو مجبور کیا جاتا ہے کہ استعمار اور استقبال جہانی کی سازش ہے جس کے تحت ہمارے جوانوں کو ضائع کیا جا رہا ہے. فیس بک لعنت ہے, زمانے کی نامی لعنت جس میں ہمارے جوانوں کو الجھایا جا رہا ہے. ٹھیک ہے چلو ضرورت کی حد تک فیس بک پہ بیٹھو, لیکن یہ کیا کہتے ہیں بس ساری زندگی فیس بک کے اوپر گزار دو, ہمارا آئین دین سب کچھ فیس بک ہو گئے افسوس کے ساتھ. لہذا میرے جوان ساتھی جوانی کے بارے میں تم سے سوال کیا جائے, آج ملت جعفریہ کو آپ جوانوں کی جوانی کی اور آپ کے جوان آپ جوانوں کے جذبوں کی اور آپ جوانوں کی خدمت کی اور اس دین کے دفاع کی آپ لوگوں کی ضرورت ہے. آج اسلام کو آج ملت کو ان شاء اللہ خدا آپ کی جوانی کو سلامت رکھے گا. صلوات پڑھے محمد والے محمد. سورہ نحل کی 36 آیت کی تلاوت کا شرف حاصل کیا جس میں خدا مند عالم ارشاد فرما رہا ہے کہ وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا أَنِ اعْبُدُوا اللَّهَ وَاجْتَنِبُوا الطَّاغُوتَ, اور بتحقیق ہم نے ہر امت میں ایک رسول بھیجا ہے. توجہ ہے نا, سمجھ اپنے موضوع پر آ رہا ہے کہ ہم نے ہر امت میں ایک رسول بھیجا ہے. اس رسول کی ذمہ داری ہے, کیا ذمہ داری ہے؟ قرآن بیان کر رہا ہے دو ذمہ داریاں بنیادی ہر رسول کی جو امت میں جا رہا ہے, کیا ہے؟ ان اعبدوا اللہ واجتنبوا الطاغوت, کہ وہ لوگوں کو دعوت دے خدا کی عبودیت کی طرف, لوگوں کو دعوت دے خدا کی عبودیت کی طرف, واجتنبوا الطاغوت اور ان کو دعوت دے کہ طاغوت اور سرکش طاقتوں سے اجتناب کرے. دو چیزوں کی طرف دعوت, ایک اللہ کی عبودیت اور دوسرا سرکش قوتوں سے طاغوت قوتوں سے اجتناب, دو چیزوں کی دعوت ہے. اور اگر آگے آئے کیا کہہ رہی ہے کہ فمنہم من ہدى اللہ ومنہم من حقت علیہ الضلالہ, بس ان میں سے کچھ لوگ ہیں ان کے وجود میں گمراہی اور ضلالت پیوست ہو گئی ہے. فسیحو فی الارض, بس زمین میں گھومو پھرو, زمین میں جاؤ نکلو دیکھو, کیا دیکھو؟ فسیحو فی الارض فانظروا کیف کان عاقبۃ المکذبین, زمین میں چل پھر کے دیکھو کہ نبیوں کے جھٹلانے والوں کا انجام کیا ہوا, اللہ کے دین کا کو جھٹلانے والے کا انجام کیا ہوا. یہ ہزار گرامی سورہ نحل کی 36 آیت. دیکھیں ہزار گرامی اس آیت کے تحت چند اصول ہمیں سمجھ میں آتے ہیں. پہلا اصول کیا ہے؟ پہلا اصول یہ ہے کہ خدا نے کسی امت کو بغیر رسول کے نہیں چھوڑا. جہاں بھی امت کہلانے کے لائق ہو, جہاں بھی انسان پایا جائے, انسانوں پر گروہ پایا جائے, وہاں پر یقیناً رسول گیا ہے. یہ خدا نے قانون بیان کیا. امت کون ہوتی ہے؟ امت کسے کہتے ہیں؟ امت قرآن کے اندر امت تقریباً 64 بار یہ لفظ اور کلمہ استعمال ہوا ہے مختلف انداز سے. امت کا معنی کیا ہے؟ امت کا معنی ہے ہر وہ گروہ, ہر معاشرے کا وہ طبقہ جو ایک نظریہ اور ایک ہدف رکھتا ہو, اسے کہتے ہیں امت. یعنی تو چھوٹا گروہ بھی ہو سکتا ہے, بڑا گروہ بھی ہو سکتا ہے, جو بھی امت, جو بھی گروہ ایک نظریہ اور ایک ہدف رکھتا ہو اسے امت کہا جاتا ہے. یعنی چھوٹے چھوٹے گروہ بننے کے بجائے کاش یہ امت, یہ معاشرہ ہمارا امت بن جائے, یعنی ہم سب علی والے ایک نظریے اور ایک ہدف کے حامل ہو جائیں, ہم امت کہلائیں گے. اگر کسی کا قبلہ اس طرف, کسی کا قبلہ اس طرف, کوئی کچھ کہے ہم سب علی والے, پھر بھی کہیں جناب میرا قبلہ یوں ہے, آپ کا یوں ہے, ان کا یوں ہے, تو کیا ہوا؟ ہم امت ہوتے ہوئے بھی ہم نے امت ہونے کا, امتی ہونے کا انکار کر دیا, آئی ہوئی نعمت کو خود سے ٹھکرا دیا. امت یعنی وہ گروہ کے ایک نظریہ اور ایک ہدف رکھتا ہوں. دل محمد والے ہوں گرامی, ہر امت میں خداوند عالم نے ایک نبی بھیجا, ایک رسول بھیجا, قانون ہے خداوند عالم. خدا ہماری احتیاجات کو بہتر سمجھتا ہے. ہماری سب سے بڑی حاجت, انسان کی سب سے بڑی حاجت وہ کیا ہے؟ نبی کا ہونا ہمارے ذریعے, ہادی کا ہونا. دیکھیں خداوند عالم نے جب انسان کو خلق کیا ہے, انسان کی تمام ضروریات کو آمادہ بھی کیا ہے, ٹھیک ہے. مثلا انسان کیا ہے؟ اسی مادے کا بنا ہوا ہے, مادی وجود سے بنا ہوا ہے, ٹھیک ہے. اب اس مادی وجود کو جو بھی اختیار جاتے ہیں, مثلا کھانے پینے کی ہمیں ضرورت ہے, خدا نے کھانے پینے کو ہمارے لیے فراہم کیا. ہمیں لباس کی ضرورت ہے, خدا نے لباس ہمارے لیے آمادہ کیا. خوب ہمیں سر ڈھانپنے کے لیے, سر چھپانے کے لیے گھر کی ضرورت ہے, خدا نے گھر کا انتظام کیا. خرچ یہ کہ آپ تلاش کرتے جائیے جو جو بحیثیت انسان آپ کی ضروریات ہیں, خدا نے تمام ضروریات کو پورا کیا ہے. ایسا ہے یا نہیں ہے میرے ساتھ ہے؟ ایک دفعہ جو میرے ساتھ ہے وہ دودھ دینے کا آواز آئے. انسان کی برابر کیا ہے تو ان احتیاجات میں مادی احتیاجات, مانوی احتیاجات, روحانی احتیاجات جو انسان کی اساس ہیں, یاد رکھیں انسان دو چیزوں کا مجموعہ ہے, مادہ اور روح, جسم اور روح, اور روح انسان کی اساس ہے. اگر روح انسان کے اندر سے نکال لی جائے تو یہ بدن کیا ہو جائے گا؟ نابود ہو جاتا ہے. انسان کی سانس رک جاتی ہے, انسان کو دفنا دیا جاتا ہے, انسان خاک ہو جاتا ہے. جب تک روح موجود ہے تب تک یہ بدن بھی زندہ ہے, تر و تازہ ہے, روح اساس ہے. تو وہ خدا جس نے اس ظاہری بدن کی احتیاجات کو مد نظر رکھتے ہوئے تمام حاجتوں کو, تمام احتیاجات کو برابر کیا ہے, تو وہ خدا روح کی تمام احتیاجات کو کیوں نہیں پورا کرے گا؟ ان احتیاجات میں سے سب سے بڑی احتیاج کیا ہے جانے کا؟ نبی کا ہونا, ہادی کا ہونا. تو خدا مند عالم نے ہر امت میں ایک رسول دے دیا, یہ قانون. اچھا اب یہ رسول کیا کرتا ہے؟ رسول امتوں کے درمیان جا کر اس کی ڈیوٹی کیا ہے, ذمہ داری کیا ہے؟ دو چیزیں اس کی ذمہ داری ہے. ایک, लोगों को दावत दे अल्लाह की उबूदियत की तरफ, अने अब्दुल्लाह अल्लाह की उबूदियत की तरफ। लेकिन कैसी उबूदियत? उबूदियत ऐसी उबूदियत कि फिर जब खुदा के सामने सर झुका दिया तो फिर दीगर दावतों के सामने सर नहीं झुका। याद रखे इस बात, अल्लाह की ऐसी उबूदियत कि फिर दूसरी बाकी उम्मतों के सामने सर न झुकाओ, यह है अल्लाह की उबूदियत, यह है खालिस उबूदियत। जब आप कहते हैं कि ला इलाहा इल्लल्लाह कि नहीं है कोई खुदा, तमाम बातिल कुव्वतों और तमाम बातिल खुदाओं का इंकार करने के बाद आप कह रहे हैं इल्लल्लाह नहीं है कोई खुदा मगर उसके सिवा, तमाम बातिल कुव्वतों का इंकार, तमाम बातिल खुदाओं का इंकार और एक अल्लाह वहदहु ला शरीक का इकरार। यहां पे भी क्या कह रहे हैं नबी, कह रहे हैं देखो तमाम बातिल खुदाओं का इनकार, तमाम बातिल कुव्वतों का इनकार किस तरह से, अनेबुदुल्लाह वजतनेबु तागूत, देखो अल्लाह की उबूदियत उसी वक्त सही मानों में इख्तियार कर सकते हो जब तुम तागूत और सरकश लोगों का इनकार करोगे। अल्लाह की वैधानियत का इकरार उस वक्त होगा जब तागूत ताबूत। ये ताबूत क्या होता है? ताबूत एक कुरानी लफ्ज है, जाने जाने ताबूत के मानी कुरान मजीद के अंदर मुख्तलिफ मुतादे जाने, शैतान को भी ताबूत किया कहा गया, मुस्तकबिरीन को भी ताबूत कहा गया, और दुश्मनान खुदा जिस रंग में भी हो जिस ढंग में भी हो उनको ताबूत कहा गया। हर वो कुव्वत, खुलासा ये, हर वो कुव्वत जो खुदा के मद्दे मुकाबिल आ जाए उसे ताबूत कहा जाए। ताबूत यानी हद से तजावुज करने वाला, ताबूत यानी अपनी हुदूद से फलांगने वाला, ताबूत यानी सरकशी करने वाला, ताबूत यानी हर वो ताकत जो दीन और दीन खुदा के मद्दे मुकाबिल आ जाए उसे कहा जाता है ताबूत। नजर निगरानी, देखिए मकतबे तशरीह और दीगर मकातिब में बुनियादी फर्क क्या है। पहली बात तो यह कि मकतबे तशरीह वही मकतब है जो कल्ब अथर रसूल गिरामी सल्लल्लाहु अलैहि वसल्लम पर नाज़िल हुआ। इस मकतब में जिसने जिस मकतब के ऊपर हुसैन इब्ने अली ने जान दी है, जिस मकतब के ऊपर हमारे 11 इमाम शहीद हुए हैं, उस मकतब की बुनियादी फिलॉसफी यह है कि अल्लाह की इबादत उस वक्त हो सकती है कि जब माशरे से ताबूत का खात्मा होगा, माशरे से ताबूत का खात्मा होगा तब सही मानों में अल्लाह की उबूदियत हो सकती है। आप कह नहीं जनाब, मैं तो नमाज पढ़ता हूं, मैं तो रोजा रखता हूं, मैं तो हज करता हूं, अल्लाह की इबादत करता हूं, तो हमारे ऊपर यजीद भी हुक्मरानी करता है, हमारे ऊपर सद्दाम भी हुक्मरानी करता है, हमारे ऊपर ताबूत हुक्मरानी करता है, हमारे ऊपर अमरीका मुसल्लत है, हम नमाजें भी पढ़ते। आप क्या जनाब, ये तो कोई जिद नहीं है आपस में? हो सकता है कि मैं नमाजी भी हूं, अमेरिका भी हमारे ऊपर मुसल्लत हो रहा है ना हमारे माशरे के अंदर, तो क्या जिस माहौल से मैं और आप राजी हैं क्या आई मैं खुदा भी इस बात से राजी हूं? कुरान मजीद की भी यही तालीमात है। अजीजों, हुसैन इब्ने अली के मकतब में और दूसरों के मकतब में बुनियादी फर्क यही है कि आज ही खाने नमाजी नमाजें पढ़ रहे हैं, सब इबादत खुदा में मशगूल। हुसैन आप क्या कर रहे हैं? हुसैन आप क्यों फजीलत हज को तय नहीं करना चाहते? بنیادی فرق ہے حسینیت کے اندر اور اس دوسرے مکاتب کے اندر. یاد رکھیے دوسرے مکاتب کے اندر اگر کوئی ظالم ستمگر طاغوت یزید اگر وہاں پر حکمران ہو تو ان کی نمازیں بھی ہو جاتی ہیں, حج بھی ہو جاتا ہے, زکاتیں بھی ان کی عبادت شمار کی جاتی ہیں, لیکن حسینی مکتب میں ایسا نہیں. اگر یزید جیسا طاغوت اس ملک پر حکمرانی کرے تو حسین ابن علی اور ان کے ماننے والوں کی نہ نمازیں ہوتی ہیں نہ حج ہوتا. حج اس وقت صحیح معنوں میں حج ہوگا جب اس حکومت میں یزید کا خاتمہ ہو. یہ ہے حسین ابن علی کی منطق. اسی لیے حسین قیام کر رہے ہیں زانی گرامی, اسی لیے حسین ابن علی حج کو چھوڑ کر مقتل کا رخ اختیار کر رہے ہیں. توجہ ہے نا سامنے, ایک دفعہ جن کی توجہ ہے درود بھیج محمد والے ہاں. منطق کس کی ہے؟ قرآن مجید کی. عبودیت حقیقی عبودیت اس وقت ہے کہ جب طاغوت کا انکار کیا جائے, طاغوت کے مد مقابل کھڑا ہوا ہے. اگر آپ نے قیام کیا طاغوت کے مقابل چاہے آپ ہٹا نہیں سکے تو آپ کی نمازیں حقیقی نمازیں ہیں, آپ کا روزہ حقیقی روزہ ہے, آپ کا حج حقیقی روزہ حج حقیقی حج ہے. لیکن اگر آپ قیام نہیں کرتے طاغوت کو تسلیم کر لیتے ہیں تو پھر ظاہر ہے آپ کی حقیقی عبودیت شمار نہیں ہوگی. یہ بنیادی فرق, یہ قرآن کی منطق. اور حسین ابن علی حامل قرآن ہے, ابن قرآن ہے. حسین وہ ہستی ہے جو قرآن کا احیا کنندہ تھا, حسین وہ ہستی ہے جو آیات الہی کی تلاوت کر کے لوگوں کو بتلانا چاہتا ہے کہ اگر اس قرآن پر اس کائنات میں کوئی عمل کرنے والا ہے تو حسین ابن علی ہے. لہذا حسین گرامی جو قرآن کی تعلیمات ہیں اور رسولوں کو بھیجا گیا ہے وہ ملتوں کے اندر جا کر امتوں کے اندر جا کر دو چیزوں کی تعلیم دیتے ہیں, ایک عبودیت خدا اور دوسرا اجتناب از طاغوت سے اجتناب کرنا. اور آگے اگلی آیت میں کیا کہا جا رہا ہے, اس آیت کا اگلا حصہ کیا ہے کہ فَمِنْهُمْ مَنْ هَدَى اللَّهُ, ان میں سے کچھ لوگ ہیں کہ جب رسول دعوت دینے کے لیے آتا ہے اس امت میں جاتا ہے تو ان میں سے دو قسم کے گروہ سامنے آتے ہیں. ایک وہ گروہ ہے کہ جو اس نبی اور اس رسول کی دعوت پر لبیک کہتا ہے, بس خدا ان کو ہدایت دیتا ہے, لبیک کہتا ہے اور اللہ ان کو ہدایت دیتا ہے. دوسرا وہ گروہ ہے کہ جو ان کی تکذیب کرتا ہے, فَحَقَّتْ عَلَيْهِ الضَّلَالَةُ, بس قرآن کہہ رہا ہے کہ انہوں نے اپنے وجود میں ضلالت اور گمراہی کو پیوست کر لیا ہے, اپنی قسمت میں ضلالت اور گمراہی کو لکھ لیا ہے. اللہ اکبر. اب اس میں آپ دیکھیے جو خدا نے ہدایت کی نسبت, خدا نے ہدایت کی نسبت اپنی طرف کی ہے, کہا کہ فَمِنْهُمْ مَنْ هَدَى اللَّهُ, کہ ان میں سے کچھ لوگ ہیں جنہیں اللہ نے ہدایت دی اور انہوں نے رسول کی رسالت کو قبول کیا ہے. وَمِنْهُمْ مَنْ حَقَّتْ عَلَيْهِ الضَّلَالَةُ, اور ان میں سے کچھ لوگ ہیں کہ جن کے وجود میں ضلالت اور گمراہی پیوست ہو گئی. توجہ ہے سامعین, یہاں پہ خدا نے گمراہی کی نسبت اپنی طرف نہیں دی کہ میں نے ان لوگوں کو گمراہ کر دیا, بلکہ خود انہوں نے گمراہی کو قبول کیا ہے, رسولوں کو ٹھکرا کر گمراہی کو قبول کیا ہے. ہدایت دینے والا خدا کی ذات, لیکن جو گمراہی اور اعراف ہے وہ انسان کی طرف سے ہے. توجہ ہے سامعین, جتنی گمراہی ضلالت ظلمت تاریکی ہے وہ ہماری طرف سے, جتنا نور اور ہدایت ہے وہ اللہ کی طرف سے. آپ کہنے والا وہ کیسے, وہ کیسے؟ بہت سی آیات کے اندر کہا گیا ہے کہ خدا ہی گمراہ بھی کرتا ہے بہت سے لوگوں کو, کب گمراہ کرتا ہے؟ لیکن کہیں بھی اگر قرآن مجید کے اندر یہ آیا ہے کہ ان اللہ اللہ یاد قوم قوم ظالمی، خدا قوم میں ظالم کو ہدایت نہیں دیتا. بات کہتے ہیں خدا ہدایت نہیں دیتا، ہاں خدا ہدایت نہیں دیتا اس قوم کو کہ جو ظلم کرے، اس قوم کو جو ظلم کرے اللہ ہدایت نہیں دیتا. اسی طرح سے وما یضل بھی الا الفاسقین، اور اللہ گمراہ نہیں کرتا مگر فاسقوں کو. دیکھو ظلم تم نے کیا، بعد میں اللہ نے گمراہ کیا. فسق و فجور تم نے کیا، بعد میں اللہ نے تمہیں گمراہ کیا. اگر یہاں پر قرآن مجید میں کہیں خدا کی طرف نسبت دی گئی ہے تو پہلے زمینہ تم نے فراہم کیا، گراؤنڈ تم نے فراہم کیا، اس کے بعد خدا نے کہا کہ میں نے تمہیں گمراہ کیا ہے. لیکن ہدایت کے متعلق یہ نہیں کہا، تم کتنی ہدایت چاہنا چاہو تم پر ہدایت آ نہیں سکتی جب تک کہ خدا نہ چاہے، خدا نہ چاہے. حتی ہدایت کا معاملہ ایسے ہے جناب گرامی جو خود نبی کے متعلق کہا انک لا تہدی من تشاء، کہ تم اے نبی اگر چاہو کہ لوگوں کو ہدایت دے دو تو ہدایت نہیں دے سکتے. ہدایت صرف میری طرف سے، ہدایت سے خدا کی طرف سے، ہدایت خدا سے مخصوص ہے، کسی اور سے مخصوص نہیں ہے. جانے کا ایک مثال بڑی اچھی علماء دیتے ہیں کہ دیکھیں سورج زمین جو ہے وہ سورج کے گرد گھوم رہی ہے، ایسے ہی ہے زمین سورج کے گرد گھوم رہی ہے. بس اس زمین کا وہ حصہ کہ جو سورج کی طرف ہوتا ہے ہمیشہ روشن ہوتا ہے، ہوتا ہے یا نہیں ہوتا؟ زمین کا وہ حصہ جو سورج کی طرف ہو ہمیشہ روشن ہوتا ہے، جبکہ زمین کا دوسرا حصہ ہمیشہ تاریکی میں ہوتا ہے. ایسا ہے یا نہیں؟ ظاہر کرانا زمین کا سامنے والا حصہ جو سورج کی طرف ہے نورانی ہوتا ہے، روشن ہوتا ہے، لیکن دوسرا حصہ ظلمت اور تاریکی میں ڈوبا ہوا ہوتا ہے. تو بس ہم کہہ سکتے ہیں کہ جو نور زمین پر موجود ہے وہ سب کا سب نور سورج کی وجہ سے ہے، لیکن جو تاریکی زمین پر موجود ہے وہ ساری کی ساری تاریکی زمین کی اپنی ہے. ایسے ہی ہے نا، جتنی بھی تاریکی اور ظلمت ہے زمین کی اپنی وجہ سے، لیکن جتنا بھی نور اور روشنی ہے وہ سورج کی طرف سے ہے. جانے کا بس ہدایت، جتنی ہدایت میں جتنی بھی اللہ نے ہدایت مجھے اور آپ کو دی ہے یہ سب اللہ کی طرف سے، اور جو گمراہی ہے وہ خود ہم خریدتے ہیں، گمراہی خود اس کا زمینہ ہم فراہم کرتے ہیں. درود بھیجے محمد والے محمد. ایک یہ بات سمجھنا ہے کہ ہدایت اللہ کی طرف سے اور گمراہی ہماری طرف سے. اللہ کے رسول جب امتوں میں جاتے ہیں تو جو لوگوں کو دعوت دیتے ہیں اس دعوت کے نتیجے میں دو قسم کے گروہ سامنے آتے ہیں، ایک نبیوں کو قبول کرنے والے، دوسرے نبیوں کا انکار کرنے والے. اب تیسرا ایک اور اصول ہے، وہ کیا بیان ہوا اس آیت کے اندر؟ وہ یہ ہے کہ فسیروا فی الارض، بس تم کیا کرو زمین میں گھومو پھرو. ٹوریزم، ٹوریزم کی دعوت دی جا رہی ہے، زمین میں گھومو پھرو. کیا کرو گھوم پھر کے؟ یہ ٹوریزم فقط برائے ٹوریزم نہیں ہے، یہ سیر و سیاحت کسی مقصد پہ ہے. کیا کرو سیر و سیاحت میں؟ گھومو پھرو. فسیروا فی الارض فانظروا کیف کان عاقبت المکذبین، اور جھٹلانے والوں کی عاقبت کو مد نظر رکھو کہ ان میں سے جن لوگوں نے نبی اور نبی کے آئین کو جھٹلایا ان کے ساتھ کیا ہو. یعنی عبرت حاصل کرنا، عبرت حاصل کرنا یہ ہمارے باب کے. اور امام صادق علیہ السلام امام نے ارشاد فرمایا کہ دیکھو یہ جو کہا گیا کہ فسیروا فی الارض فسیروا فی القرآن، بس قرآن مجید میں سیر کرو، قرآن مجید میں سیر کرو. کیا سیر کرو؟ اس طرح سے سیر و سیاحت کرو قرآن مجید، ان قرآن کی آیات کا مطالعہ کرو اور دیکھو کہ پچھلی جنہوں نے نبیوں کو قبول کیا ان کا کیا حال ہوا، اور جنہوں نے رد کر دیا ان کا کیا حال ہوا؟ تم میرے محبت والے یہ ہے جانے کے اندر اس آیت کے اندر. اب دیکھیں کہ اس آیت کے ذیل میں ہم چند نبوت کے چند مطالب آپ کے سامنے پیش کریں گے. دیکھیں نبوت کی ضرورت کیا ہے، یہ بہت اہم مسئلہ ہے. آج میں تقریباً تغیری گفتگو ہوئی کہ نبوت کی ضرورت کیا ہے، کیا انسان بغیر نبوت کے اپنے مقصد تک نہیں پہنچ سکتا؟ معاشرہ بغیر نبوت کے اپنے مقصد تک نہیں پہنچ سکتا؟ یہ بڑا اہم سوال ہے، بہت بنیادی سوال ہے. انسان تو عاقل ہے، انسان کا حیوان میں کیا فرق ہے؟ اللہ نے انسان کو عقل دی ہے، حیوان کو عقل نہیں دی. پر انسان عقل کے ذریعے سے اپنی زندگی کے امور کو چلا سکتا ہے، اچھے برے کی تمیز رکھتا ہے، بہت ساری چیزوں کو سمجھ سکتا ہے. تو پھر نبیوں کی کیا ضرورت ہے؟ آج کا انسان یہی تو بات کرتا ہے کہ ہمیں کسی دین آئین کسی شریعت کی ضرورت نہیں، کسی نبی کی ضرورت نہیں. یہ توحید رسالت کیا گیا اسی وجہ سے تو ہے کہ ہمیں کسی نبی کی ضرورت نہیں. یہ تو آپ کے نبی کی اب توہین کر رہے ہیں، اپنے نبیوں کی بہت پہلے توہین کر چکے ہیں. حضرت عیسیٰ کی، حضرت موسیٰ کی پہلے سے توہین کرتے چلے آئے ہیں. یہ توہین کرنا ان کی عادت ہے، لہذا ان کے لیے کوئی بڑا مسئلہ نہیں. لہذا توہین کرتے چلے آئے ہیں. نبوت کی ضرورت کیا ہے؟ نبوت کی ضرورت کے لیے چند نکات آپ کے سامنے پیش کرتا ہوں. ایک نمبر بھیجے محمد والے، دیکھیں غرض خلقت انسان کیا ہے، غرض خلقت انسان کیا ہے. انسان کو اللہ نے کیوں خلق کیا؟ میں جو وجود پا گیا، میں جو پیدا ہو گیا، مجھے کیوں پیدا کیا گیا؟ کروڑوں اور انسانوں کو کیوں پیدا کیا گیا؟ تو عزیزوں اس کا جواب یہ ہے کہ خدا بند آدم انسان کو خلق کیا ہے تاکہ اسے کمال اور سعادت حقیقی تک پہنچائے. خدا نے انسان کو یہ وجود دیا ہے، یہ اس کا انعام ہے. اس لیے خلق کیا ہے تاکہ انسان کو کمال اور سعادت حقیقی تک پہنچائے. انسان سعادت اور کمال حقیقی تک اس وقت تک نہیں پہنچ سکتا جب تک اختیاری اعمال کو انجام نہ دے، اختیاری اعمال کو انجام نہ دے. ٹھیک ہے، یعنی انسان کو خلق یا سعادت تک پہنچنے کے لیے، لیکن سعادت تک اس وقت تک نہیں پہنچ سکتا جب تک اختیار کے ذریعے سے صحیح اور غلط راستے کو دیکھ کر صحیح راستے کا انتخاب نہ کرے. ٹھیک ہے، یہ انسان کا بہت بڑا امتیاز ہے کہ خدا نے انسان کو اختیار دیا ہے. اچھا جی، یہ مرحلہ طے ہو گیا کہ اب انسان سعادت کے لیے خلق ہوا اور اختیار کے ذریعے سے اس کو صحیح راستے کا انتخاب کرنا. اب جب صحیح راستے کا انتخاب کرنا ہے تو انسان کیا صحیح راستے کا انتخاب کر سکتا ہے؟ انسان صحیح راستے کا انتخاب کر سکتا ہے جبکہ یہ راستہ بڑا پیچیدہ ہے، بڑا مشکل راستہ ہے. اس راہ میں بڑی مشکلات اور رکاوٹیں ہیں. وہ انسانی عقل کیا ان تمام پیچیدگیوں کو سمجھ سکتی ہے، راستے کا انتخاب کر سکتی ہے؟ وہ خدا کی جو ہمیں کمال تک پہنچانا چاہتا ہے اس کے لیے ضروری ہے کہ وہ ہمیں راہ کی شناخت بھی کروائے، ہمیں اتنی معرفت عطا کرے کہ ہم صحیح راستے پر چل کر کمال اور سعادت پر پہنچ سکے. سمجھ رہے ہیں نا سامنے، صحیح راستے کی شناخت ہم کر سکے، اللہ اتنی معرفت عطا کرے. اور اللہ کیا ہوگا، اس طرح سے ہوگا کہ کوئی شخص آپ کو اپنے گھر میں مہمان بلائے اور اپنے گھر کا راستہ نہ بتلائے. ٹھیک ہے، گھر بلائے لیکن آپ کو اپنے گھر کا راستہ نہ بدلا. تو آپ نے کہا عجیب آدمی ہو، گھر کی دعوت دی، مہمانی کی دعوت دی، تم میزبان ہو میں مہمان ہوں، لیکن تم نے راستہ نہیں بدلایا. تو ایک عام انسان एक हकीम इंसान, एक दाना इंसान, एक अकलमंद इंसान जब किसी को मेहमान बनाता है तो रास्ते का निशान भी देता है। तो वो खुदा जो हिकमतों का भी खालिक है, जो हकीम है, क्या वो इंसानों को कमाल तक पहुंचाना चाहेगा लेकिन इंसानों को कमाल तक पहुंचने का रास्ता नहीं बतलाएगा? एक सवाल है जान गिरा। तो अब खुदा ने इंसान को अकल दी है, अकल के जरिए से बहुत सी चीजों का इंसान इदराक कर सकता है, तो उस रास्ते को समझ लेना चाहिए इंसान। लेकिन सवाल यह है कि क्या अकले इंसानी हर चीज का इदराक कर लेंगे, हर चीज का इदराक कर लेंगे? आज का इंसान, ये जो जदीद तरीन दौर है इस वक्त का, और इंसान अपनी मेराज पर है, जहां से मादी लिहाज से अगर हम देखें, साइंसी लिहाज से अगर हम देखें, इंसान अपनी मेराज पर है। आज इंसान ने जदीद तरीन निजाम, निजाम सियासत यानी डेमोक्रेसी को इजाद कर लिया। इसी तरह से साइंस के उलूम में आप देखेंगे क्या इंसान तरक्कियां कर रहा है जिसकी कोई इंतहा नहीं, कोई हद नहीं। और इंसान आज अकली लिहाज से कहां से कहां पहुंच गए? तो इंसान क्या उस हकीकी सआदत और हकीकी कमाल के रास्ते को भी डर कर सकता है? सवाल यह है। देखिए जानी नामी अकले इंसानी किसको दर करती है? अकले इंसानी उन चीजों को दर कर सकती है कि जो इंसान के हिस और तजर्बे में आ जाए, तजर्बे हिस्सी में आ जाए, जिसको हम हवा से हमसा से समझ सकते हैं, ठीक है, सिर्फ अकल उनको इदराक कर सकती है। अकल एक जगह जाकर रुक जाती है। कहां मसलन अगर मैं सादी सी मिसाल ले लूं, क्या इंसान जिसने मेडिकल में इतनी तरक्की कर ली है, क्या इंसान के तमाम आजा को 100% समझती है आज का मेडिकल? आज के साइंटिस्ट, आज के डॉक्टर्स, आज के रिसर्चर क्या इंसानी बॉडी के तमाम मसाइल को समझने लगे? कितनी रिसर्च हो चुकी है, अभी कितनी ऐसी नाशनाख्ता बीमारियां हैं जिनका अब तक कोई इलाज नहीं है। उनकी दलील है कि अगले इंसानी अभी तक बहुत से उमूर को, जो जाहिरी उमूर है, जो सामने के उमूर है, अकल उनको दर्द नहीं कर पाया। और इसी तरह से कायनात, कायनात में हजारों सालों रमूस, इस समंदर को आप देखिए, समंदर के अंदर हजारों सालों रमूस, इस आसमान को देखिए, आसमान के अंदर हजारों सालों रमूस, इंसान दर्द कर सकता है इन चीजों को? अभी तो तुम कायनात के अंदर मौजूद अशिया की गिनती भी नहीं कर सकते, जो अल्लाह ने ये नेमतें दी हैं उनको तुम दर्ज ही नहीं कर सकते, गिन भी नहीं सकते। तुम गिनना चाहो तो तुम्हारी मशीन खत्म हो जाएगी, लेकिन तुम इन नेमतों को गिन नहीं पाओगे। कोई कंप्यूटर इसको गिन नहीं सकता, गिन नहीं सकता, कोई कैलकुलेटर इसको हिसाब नहीं कर सकता, इतनी नेमतें कुरान खुद गवाही दे रहा है। तो अकल इंसानी इन जाहिरी उमूर को भी अभी समझने के लिए नाकाफी है, तो वो उमूर के जो उखरवी हो और इंसान की हकीकी सआदत से ताल्लुक रखते हो और इंसान की रूह से ताल्लुक रखते हो, इंसान के बरज़ख और इंसान के आखिरत से ताल्लुक रखते हो, इंसान किस तरह से उनको दर्द कर सकता है? अकल इंसानी उनको दर्द नहीं कर सकते। क्या रूह को तजर्बा किया जा सकता है? ये हवा से खमसा के जरिए से, आपके जो जाहिरी इल्म है उसके जरिए से आप रूह को दर्द, आप रूह के ऊपर प्रैक्टिकल कर सकते हैं? क्या कब्र में जो मुर्दे के अंदर जो कुछ गुजरता है मुर्दे के साथ, क्या साइंसदान उसको दर्द कर सकते हैं? कोई प्रैक्टिकल हो सकता है उसके ऊपर? कोई रिसर्च हो सकती है उसके ऊपर? कौन से उमूर मुर्दे के लिए मुफीद है, फायदेमंद है, और कौन से मुजर है? खूब साइंसदान इधर नहीं कर सकते, और ना उनका ये मौजूद है, मौजूद ही नहीं। मसला ये है उनका मौजूद क्या है? यही जाहिरी चीज है, जाहिरी इंसानी एहतियाजात, इस बदन के एहतियाजात, लिहाजा वो इस हद तक रहते हैं, उखरवी उमूर उनके मद्देनजर नहीं। गुरु बेटे मोहम्मद तो बस इंसान हद तक जाहिरी चीजों तक भी अपनी अकल को नहीं पहुंचा सकता, वो उमूर जो बातनी है, रूहानी है और इंसान के कमाल और सआदत से ताल्लुक रखते हैं, आखिरत से ताल्लुक रखते हैं, वहां तक अकल की रसाई नहीं है। बस ऐ खुदा, जब तूने मुझे सआदत हकीकी के लिए और कमाल के लिए खल्क किया है तो बस अकल इंसानी एक जगह जाकर रुक जाती है। तो या अल्लाह, मैं किस तरह से उस सआदत के रास्ते को तय कर सकता हूँ? तो खुदा की आवाज आएगी कि देखो, हमने तुम्हारी अकल को समझ लिया है, हमने ही खल्क किया है। तुम्हारी अकल एक जगह जाकर रुक जाती है, लेकिन अकल से अगली मंजिल है वही की। अकल से अगली मंजिल है वही की। जहां अकल खत्म होती है वहां से वही का आगाज होता है। यानी मैंने उस कमाल हकीकी तक पहुंचने के लिए, सआदत अबदी तक पहुंचने के लिए अंबिया को भेजा है, वही देकर भेजा है। वो है जो तुम्हारी उंगली पकड़कर तुम्हें कमाल और सआदत तक पहुंचाए। ये है नबी के हकीकत, ये है नबी की जरूरत। इंसान कमाल हकीकी के रास्ते को दर्ज नहीं कर सकता जब तक वही से मुत्तसिल ना हो, जब तक नबी और रसूलों से मुत्तसिल ना हो। जो मुनकर खुदा था, वो एक दफा इमाम सादिक अलैहिस्सलाम के शागिर्द हिशाम इब्न हकम से मुलाकात करता है और सवाल करता है, देखिए कि वली अल्लाह, अल्लाह का जो नुमाइंदा होता है, जो वही से मुत्तसिल होता है, उसका इल्म कहां और आम बशर का इल्म कहां? कहता है कि तुम्हारा खुदा हाजिर है। हिशाम इब्न हकम से सवाल करता है अब्दुल्लाह अलैहिस्सलाम, क्या तुम्हारा खुदा हाजिर है? कहा हाँ कादिर है। कहा किस तरह से कादिर है? कहा हर चीज पर कुदरत रखता। अच्छा मैं एक सवाल करता हूं, इसका जवाब दो। कहा कि खुदा बंदे आए इस कायनात को एक अंडे के अंदर बंद कर सकता है, एक अंडे में बंद कर सकता है कि दुनिया ये कायनात अपनी हुदूद को वैसे ही रखे, वैसे की वैसी बड़ी दुनिया रहे और अंडा अपनी हुदूद को नहीं रखे, यानी छोटा रहे, वही साइज रहे अंडे का और दुनिया का कायनात का भी वही साइज हो। आया खुदा इस पूरी कायनात को अंडे के अंदर सो सकता है? एक दफा तामोल करता है शाम में का, बड़ा सीरत है, बड़ा अहले बैत के हुदूद से उसने इस्तेफादा किया है, लेकिन यहां शाम रुक जाता है, उसके पास कोई जवाब नहीं। क्या मुझे कुछ मोहलत हो? बड़े मुतकबराना अंदाज से कहते, जाओ एक साल दिया, एक साल दिया, एक साल सोच के आओ, किसी से पूछो, मुताले करो, फिर मुझे आगे जवाब दे। अब ये तो बशरी अकल है ना, वो इतना घमंड रखता है, इतना तकब्बुर रखता है कि ये मेरा मुकाबला नहीं कर सकता। कहा जाओ एक साल की मोहलत। हिशाम इब्न हकम दौड़ा दौड़ा अपने मौला बुलाता हजरत इमाम सादिक अलैहिस्सलाम करता है, ये रसूलुल्लाह अब्दुल्लाह जैसानी ने एक अजीब सवाल किया है। कहा क्या सवाल किया? कहा कि वो कहता है कि अगर तुम्हारा खुदा कादिर है तो उस पूरी कायनात को अपनी जज्जियत के साथ, उसी हुदूद के साथ एक अंडे के अंदर बंद कर सकता है? क्या अंडा उतना ही छोटा रहे और कायनात उतनी बड़ी रहे? कहा कि हिशाम इब्न हकम, तुम्हारे पास हवा से खमसा है? भाई अल्लाह रसूलुल्लाह है, हवा से हमसा क्या है? देखने की कुव्वत, सुनने की कुव्वत, चखने की कुव्वत और लम्स करने की कुव्वत, ये कुव्वतें तुम्हारे पास है या नहीं? कहा अल्लाह रसूलुल्लाह है। कहा इन हवा से हमसा में से सबसे छोटी चीज क्या है? कहा आंख। कहा चाहिए आंख के अंदर एक गोल दायरा सा होता है, इसकी जो साइज है वो कितना है? कहा एक दाने के बराबर है, छोटे से दाने के बराबर है। कहा अल्लाह अकबर, एक छोटे से दाने के बराबर तुम्हारी ये आंख है। अब जरा ऊपर आंख उठा के देखो, तुम्हें क्या क्या नजर आ रहा है? कहा यमुना रसूलुल्लाह मुझे पहाड़ नजर आ रहे हैं, मुझे आसमान नजर आ रहा है, मुझे परिंदे नजर आ रहे हैं, मुझे कायनात की तमाम चीजें नजर आ रही हैं। कहा कि बस यही तुम्हारा जवाब है, वो खुदा कि जो एक छोटी सी आंख के अंदर इतनी कायनात को सो सकता है, वो खुदा इस बात पर कादिर है कि अंडा छोटा रहे कायनात बड़ी रहे तब भी वो उसके अंदर सो सकता है। कायनात को, इस पहाड़ को, कितना बड़ा पहाड़ है तुम्हारे छोटे से दाने के बराबर आंख के अंदर खुदा समझ सकता है, समो सकता है। अल्लाह कहा या रसूलल्लाह बस मेरे लिए काफी, चला गया खुशी खुशी। अब जब दूसरा दिन आया तो अब्दुल्लाह जैसानी एक दफा तमस्कुर करने के लिए, मजाक उड़ाने के लिए आया हजाम के पास मिलने के लिए। कहा मैं जवाब लेने नहीं आया, मैं तो सलाम करने आया हूं, तमस्कुर कर रहा। जानता था कि हजाम मैं कम जवाब नहीं दे सकता। कहा सलाम करने आया। कहा अच्छा चलो सलाम करने आए हो, जवाब सुनना चाहो। कहा तुम्हारे पास जवाब है? कहा जवाब है, बस जो फर्जंद रसूल ने उसको जवाब बयान किया था। एक दफा जब वो जवाब उसको मिला हैरान हो जाता है। कहा कि अपने मौला से मुझे मिलवा सकते हो? क्या अपने मौला से मुझे मिलवा सकते हो? कहा क्यों नहीं। अल्लाह देखिए नाम क्या है, अब्दुल्ला, अब्दुल्ला अल्लाह का बंदा। लेकिन बाद में इंसान अल्लाह का बंदा नाम रख के भी शैतान का बंदा बन जाता है। ठीक है ना, मुनकर खुदा हो सकता है इंसान। जवानों डरो, जवानों माहौल से अपने आप को ऐसे माहौल से बचाओ कि मुसलमान बच्चा काफिर हो जाए, मुनकर खुदा हो जाए, अहले बैत के मकसद से दूर हो जाए। ये इबरत है इंसान के नाम अब्दुल्ला होकर इंसान खुदा का मुनकर हो जाए। गया वादा है इमाम सादिक अलैहिस्सलाम ने कहा है जाफर मोहम्मद आपसे कुछ सवाल कर सकता हूं? कहा कि सवाल करो। कहा कि ये बतलाइए कि मेरा रब, मेरा जो परवरदिगार है उसकी निशानी क्या है, दलील क्या है? आप कह रहे हैं कोई अल्लाह है, रब है, उसकी निशानी क्या है, अलामत क्या है, दलील क्या है? कहा अच्छा दलील सुनना चाहते हैं? फर्जंद रसूल ने देखा कि इमाम के बच्चों में से एक बच्चा अंडे से खेलता हुआ इमाम के पास आ रहा था। इमाम ने एक दफा बच्चे से कहा कि बेटा ये अंडा मुझे दे दो। अंडा अपने हाथ में लिया और अंडे को उसके सामने रखकर कहा कि देखो ये अंडा है, इस अंडे के ऊपर एक सख्त जिल्द है, ठीक है, जिसको हम छिलका कह रहे हैं, सख्त जिल्द है, उस सख्त जिल्द के नीचे एक और जिल्द है जो नाजुक है लेकिन बड़ी मजबूत है या नहीं? कहा बिल्कुल है। कहा कि उस जिल्द के पीछे एक चांदी का पानी है, चांदी का पानी है जिसे हम क्या कहते हैं सफेद, ठीक है, चांदी का पानी है। कहा हाँ जाफर ने मोहम्मद बिल्कुल है। कहा उस पानी के पीछे सोने का पानी है या नहीं है? कहा बिल्कुल है। कहा तुम देखो क्या अजीब बात है, ये भी पानी है वो भी पानी है लेकिन दोनों पानी आपस में मिक्स नहीं होते, दोनों पानी आपस में मिक्स नहीं होते, अजीब बात है या नहीं है? कहा बिल्कुल अजीब है। कहा उससे अजीब बात बताओ, उससे अजीब बात यह है कि कुछ अरसे के बाद अगर तुम इस अंडे को इस्तेमाल ना करो तो देखो कोई चीज अंदर से बाहर नहीं गई और बाहर से अंदर नहीं आई, कि अंडा टूटता है और अंडा टूटने के बाद एक रंग बरंगा परंदा सामने आ जाता है, रंग बरंगा परिंदा सामने आ जाता है। कहा कि ये कैसे हो जाता है, ये परिंदा सोने के पानी से, इस चांदी के पानी से, तो आपस में मखलूत नहीं होते, मिक्स नहीं होते, उन्हीं में से अंडा टूटता है, ये रंग परिंदा 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 सामने आ जाता है। ये कैसे होता है? अल्लाह हू अकबर। एक दफा अब्दुल्लाह इब्ने सानी खामोश हो जाता है, खामोश हो जाता है, कोई जवाब नहीं। और उसके बाद फिर एक जुमला कहता है कि अब ना रसूलल्लाह, मैं तेरे खुदा पर भी ईमान लाया, तेरे रसूल पर भी ईमान लाया, और मैं गवाह ही देता हूं कि आप हजरत खुदा हैं, तुम बेटे मोहम्मद वाले मोहम्मद। अल्लाह के नुमाइंदे अल्लाह का इल्म लेके उतरते हैं इंसानियत की हिदायत के लिए। इंसान को बाफजीलत बनाता है, जहल इंसान को साबित करता है, जहल इंसान को पस्त करता है। नबियों का खासा इल्म दिया जाने रहा, इंसान हिदायत पाता है इसी इल्म की वजह से, इंसान पस्ती का शिकार होता है इसी जहल की वजह से। लिहाजा भी आता है इल्म लेकर आता है, इल्म में इलाज लेकर आता है, जिसे हम कहते हैं वही। इंसान उसको घर पर नहीं कर सकता, इंसान अलामतों से समझ सकता है, दलाइल से समझ सकता है। बस यहां तक बात पहुंची और बहुत ज्यादा हो गया। इंसान है हमारा, हमारे वालदैन का, हमारे बुजुर्गों का, हमें इंशाल्लाह 10 दिन काले कपड़े पहनना है। क्यों? इसलिए कि ये खुद काले कपड़े पहनना हजरदार होने की भी अलामत है और हजरदारी की तबलीग भी। जहां जहां काले कपड़े पहनकर जाएंगे हजरदारी की तबलीग होगी। वो काले कपड़े पहनने से खतरात भी ज्यादा है, ऐसा ही है, खतरात भी ज्यादा है, शहादत भी नजदीक है, कोई बात है। यही काला कपड़ा अगर मेरा कफन बन जाए तो इससे बेहतर क्या बात है? काला कपड़ा मेरा कफन बन जाए, शहादत बन जाए, उससे बड़ी शहादत क्या? और दूसरी बात है कि आज इराक के अंदर हमारे जायरीन पर बम धमाका हुआ और इब्तदाई इतला के मुताबिक उसमें जिससे पहले सारा मोमी हमारे शहीद हुए, जिसमें पाकिस्तानी जायरीन भी हैं और ईरानी जायरीन भी। इसी तरह से फलस्तीन के अंदर गुज़श्ता 4-5 दिनों में 70-80 हवाई हमले हमारे मुसलमानों पर हुए, फलस्तीनी मुसलमानों पर हुए, जिसके नतीजे में अब तक तकरीबन 40 से ज्यादा मुसलमान, फलस्तीनी मुसलमान शहीद हुए। ये जुल्म, ये ताबूत, ये इस्तकबार जहानी अमरीका और इसराइल के हाथों ये जुल्म हो रहा है। मुहर्रम आया है इसलिए ताकि मुसलमानों को बेदार कर सके। मुसलमानों को, हमारी गैरत को क्या हो गया? अगर शाम पर हमला होता है, शाम में बगावत होती है, अमेरिका और इसराइल के कहने पर आले सऊद के आले कार शामी हुकूमत को गिराने के दर पर होते हैं, तो फिर अरबों को बड़ी खलबली मच जाती है, कॉन्फ्रेंसें होने लगती हैं, मीटिंग्स होने लगती हैं। लेकिन फलस्तीन के ऊपर अगर हमारी माओ बहनों के घरों को गिराया, जुल्म के मद्देमुकाबले उसे आगे खड़ा होता। بس عزیزوں اپنی آخری منزل کی طرف آ گئے. حسین کا کارمان رواں رواں ہے. چلتے 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 حسین کا راہوار ایک صحرا میں جا کر رک گیا. اب حسین کا راہوار آگے بڑھنے کے لیے تیار نہیں, اور حسین نے کہا کہ ایک اور سواری کراؤ. دوسری سواری لائی گئی, لیکن اس راہوار نے بھی چلنے سے انکار کر دیا. کہا تیسری سواری لاؤ. تیسرا گھوڑا لایا گیا, لیکن گویا اس طرح سے کہ زمین نے اس گھوڑے کے پاؤں کو جکڑ لیا. گھوڑا آگے بڑھنے کے لیے تیار نہیں ہے. اللہ اکبر. روایت کے جملے ہیں ذرا, کوئی مشہور روایت جو آپ سنتے رہے, سات گھوڑے حسین نے بدلے لیکن ہر گھوڑا زمین پہ جم کے کھڑا ہوا. حسین نے ایک دفعہ اپنے علمدار کو آواز دی, ابو الفضل عباس ذرا نزدیک آئے. عباس نزدیک آئے, کہا بھیا جاؤ جا کر ذرا بستی والوں کو بلا رہا. بڑی اثر کے لوگ آئے. اب ایک دفعہ حسین نے سوال کیا, اور دو محرم میں نظر گیا قافلہ پہنچ گیا ہے اسی مقام پہ جہاں پہنچنا. بستی والوں کو بلایا گیا, بستی والوں سے سوال کیا, تو بستی والوں بنی اثر کے لوگ یہ کون سی جگہ ہے یہ جہاں پہ ہمارا گھوڑا چلنے کے لیے تیار نہیں, اس کا نام کیا ہے؟ کہا حسین اس بستی کا نام نینوا ہے. اللہ اکبر. نینوا. کہا اچھا اس کا کوئی اور نام بھی ہے؟ کہا ہاں اس کا نام غازریہ بھی ہے. کہا اچھا غازریہ کے علاوہ کوئی اور نام بھی ہے؟ کہا ہاں فرزند رسول اس کا نام شت الفراد بھی ہے. اللہ اکبر. لیکن حسین بے چین ہیں, کچھ اور سننا چاہتے ہیں, کچھ اور سننا چاہتے ہیں. کہاں بستی والوں کیا اس کا کوئی اور نام بھی ہے؟ تو ایک بوڑھا اپنی نحیب سی آواز کے ساتھ کہتا ہے یقال رہا کربلا, اس زمین کو کربلا بھی کہا جاتا ہے. بس فرزند رسول نے یہ سنا تو ایک جملہ کہا اعوذ باللہ من کرب و بلا, کہ حسین اس کرب و بلا سے اللہ کی پناہ میں ہے. انا للہ و انا الیہ راجعون. حسین نے کلمہ اس طرح جا پڑھا, اس کے بعد عباس کو کہا کہ عباس بس یہی خیمہ لگا دو, سواریاں اتار دو, محمل اتار دو. ہاں محت تو رہا لینا, یہی ہماری سواریاں اتاری جائیں. ہاں ہونا قتل رجا رہنا, یہی پہ ہمارے مردوں کو قتل کیا جائے گا. ہاں ہونا سواریانہ و نسانہ, یہی وہ جگہ ہے کہ جہاں پر ہمیں ہماری عورتوں اور بچوں کو اسیر کیا جائے گا. بس خیمے لگائے گئے. سب سے پہلے ثانیہ زہرا کا خیمہ لگا. ثانیہ زہرا محمل سے باہر ہوئی, اب جو خیمے میں آ کر بیٹھی ایک دفعہ خار کربلا ثانیہ زہرا کے سر پہ آ کر بیٹھ گئی. ایک دفعہ گھبرا کر فضا کو کہا کہ فضا ذرا ماں جائے کو بلانا, فضا ماں جائے کو بلانا. اب جو حسین زینب کے خیمے میں آئے کہا بھیا میرا دل گھبرا رہا ہے, عجیب جگہ ہے, کس سرزمین پر ہم آ گئے ہیں, کیا ہم یہاں سے کہیں اور نہیں جا سکتے؟ یہ خاک کربلا اڑ اڑ کر میری سکینہ کے سر پر آ رہی ہے, میرے سر پر آ رہی ہے. حسین نے ایک جملہ کہا زینب یہی تو وہ مقام ہے جو ہماری وعدہ گاہ ہے, ارے یہی وہ مقام ہے جہاں ہمیں قتل ہونا ہے, ہمارے بچوں کو اسیر ہونا ہے. ارے زینب یہی وہ مقام ہے جہاں تمہارے آوازوں میں رسن مار دی جائے. جزاکم رب کو خدا تمہیں کسی غم میں نہ رلائے سوائے غم حسین. بس عزیزوں ایک دفعہ حسین نے عباس سے کہا عباس بنی اسد کے لوگوں کو بلاؤں. اب بنی اسد کے لوگ آئے, کہا کہ ہم اس زمین کو خریدنا چاہتے ہیں. کہا کہ مولا اس زمین آپ کو ہدیہ کرتے ہیں. حسین نے کہا نہیں میں اسے خریدنا چاہتا ہوں. حسین نے 60,000 دینار یا درہم دے کر اس زمین کو خریدا, اور اس کے بعد بنی اسد کے لوگوں سے کہا بنی اسد کے لوگوں میں نے تمہیں یہ ہبا کی ہے لیکن 3 شرطوں کے ساتھ. وہ لاشوں پر مٹی ڈال دینا, ہماری قبریں بنا دینا, ہمیں دفن کر دینا. دوسری شرط کیا ہے فرزند رسول؟ کہا دوسری شرط یہ ہے کہ دیکھو اس زمین پر کھیتی باڑی نہ کرنا, دیکھو یہاں پر کوئی پودے نہ ہوگا لیں. کہا فرزند رسول یہ بھی قبول ہے. تیسری شرط کیا ہے؟ اے ظاہری نعمہ میں حسین, دیکھو حسین تم سے کتنی محبت کرتا ہے کہ دیکھو کچھ عرصے کے بعد جب ہمارے یہاں پر قبر بن جائے گی تو کچھ زائرین آئیں گے ہماری زیارت کے لیے, دیکھو جب وہ میری قبر کا پتہ پوچھنے لگے تو میری قبر کا نشان بتلا دینا, اور دیکھو تین دن تک انہیں ہمارا مہمان بنا کر رکھنا, ان کی غذا کا اہتمام کرنا, ان کے رہنے کا انتظام کرنا. تو قربان جاؤں مولا, ہم دعوے دار ہیں کہ آپ کے مہم ہے, لیکن آپ ہم سے کتنی محبت کرتے ہیں. بس عزیزوں, حسین نے یہاں پر اکتفا نہیں کیا, کہا کہ اے بنی اسد کے لوگوں تم چلے جاؤ لیکن اپنی عورتوں کو بھیج دو. بنی اسد کی عورتیں آئیں, حسین نے ایک جملہ کہا کہ بنی اسد کی عورتوں دیکھو اگر تمہارے مرد اگر ڈر جائیں, بڑے خوف پر خوفناک رنج پڑے گا, بڑی دہشت اور وحشت کا عالم ہوگا اگر وہ خوف میں مبتلا ہو جائیں اور ہمارے جنازے نہ دفنائیں, تو تم چادری سر پر اوڑھ کر آنا اور ہمارے رشتوں پر دفنا دینا. اللہ اکبر. کہا کہ جی مولا ایسے ہی ہوگا. بس اب جب وہ عورتیں جانے لگی تو ایک دفعہ فرزند رسول نے کہا کہ بنی اسد کے لوگوں تم چلی جاؤ لیکن اپنے بچوں کو بھیج دو, تم چلی جاؤ لیکن اپنے بچوں کو بھیج دو. اب بنی اسد کے بچے آئے, حسین زمین پر بیٹھ گئے. ایک دفعہ بچوں کا نوازش کرتے ہیں, پیار کرتے ہیں, اور بنی اسد کے بچوں سے کہتے ہیں کہ دیکھو بنی اسد کے بچوں, دیکھو اگر تمہارا باپ یا تمہاری ماں ہمارے لاشوں کو نہ دفنائے تو تم کھیلنے کے بہانے سے آنا اور ایک مٹھی خار ہمارے بدن کے اوپر ڈال دے. بڑے ہوئے ہیں, 11 محرم ہے, لاشیں اہل بیت